यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सुधार एक्सप्रेसमा चढेर विश्वको ध्यानको केन्द्रको रूपमा उदाएको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री तथा भाजपाका वरिष्ठ नेता अमित शाहले पश्चिम बंगाल सरकारले सीमामा तारबार लगाउनका लागि जमीन छुट्याउनु भन्दा घुसपैठीहरूका लागि जमीन उपलब्ध गराउन प्राथमिकता दिएको आरोप लगाउनु भएको छ। शिक्षा मन्त्रालयले युवा लेखकहरूलाई मार्गदर्शन गर्ने प्रधानमन्त्रीको योजना पीएम युवा 3.0 अन्तर्गत प्रतियोगिताको परिणाम घोषणा गरेको छ। दार्जीलिङ नगरपालिकाको ऐतिहासिक 175 स्थापना दिवसको अवसरमा आज चौरस्ता परिसरमा भव्य कार्यक्रम सम्पन्न गरियो अनि लगभग 3 महिनाको लामो प्रतीक्षापछि रोहिणी सड़क मार्ग 1 जनवरी 2026 खुल्ने भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सुधार एक्सप्रेसमा चढेर विश्वको ध्यानको केन्द्रको रूपमा उदाएको बताउनु भएको छ। सामाजिक सञ्जालमा साझा गरिएको एक लेखमा प्रधानमन्त्री श्री मोदीले भन्नुभएको छ, आज विश्वले भारतलाई आशा र विश्वासका साथ हेरिरहेको छ। उहाँले अझ भन्नुभएको छ, विश्वले प्रगतिको गतिलाई सराहना गरिरहेको छ जुन देशमा अर्को पुस्ताको सुधारको साथ तीव्र भएको छ। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, सुधार एक्सप्रेसको प्राथमिक इन्जिन भारतको जनसांख्यिकी, यसको युवा पुस्ता र देशवासीहरूको अदम्य भावना हो। श्री मोदीले वर्ष 2025 भारतका लागि सुधारहरूको वर्षको रूपमा सम्झना गरिनेछ बताउनुहुँदै यसले विभिन्न क्षेत्रहरूमा पथ प्रदर्शक परिवर्तनहरू देखेको विचार व्यक्त गर्नुभएको छ जसले देशको विकास यात्रालाई गति दिएको छ। सरकारले संस्थानहरूलाई आधुनिकीकरण गरेको, शासनलाई सरलीकृत गरेको र दीर्घकालीन समावेशी विकासको आधारलाई बलियो बनाएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नीति आयोगमा एक बैठकको अध्यक्षता गर्नुभयो र प्रख्यात अर्थशास्त्रीहरू र क्षेत्रीय विशेषज्ञहरूसँग कुराकानी गर्नुभयो। साथै केन्द्रीय बजेट 2026-27 अघि उहाँहरूको विचार र सुझावहरू जान्नुभयो। यस बैठकले विशेषज्ञहरूका लागि देशको वर्तमान आर्थिक व्यवस्था र भविष्यका प्राथमिकताहरूमा उनीहरूको विचार र मूल्याङ्कन साझा गर्ने मञ्चको रूपमा काम गरेको छ। बैठकमा वृद्धिलाई समर्थन गर्न, समष्टिगत आर्थिक स्थिरतालाई सुदृढ पार्न र उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न थप सुधारहरू आवश्यक पर्ने क्षेत्रहरूमा चर्चा गरिएको थियो। सरकारले आर्थिक योजनाको अर्को चरणको तयारी गरिरहेको बेला नीति आयोगमा भएको अन्तर्क्रियाले बहुमूल्य अन्तर्दृष्टि प्रदान गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले वर्ष 2025 क्रान्तिकारी सुधारको वर्षको रूपमा याद गरिनेछ। कर प्रणालीमा सुधार, नेक्स्ट जेन जीएसटी सुधार, भारतीय न्याय संहिता, श्रम संहिता, लाइसेन्स अनि व्यवसाय प्रक्रिया सुधार आदि सहज कानूनहरूले गर्दा भारत आत्मनिर्भरता र विकसित राष्ट्र बन्ने दिशामा तीव्र गतिमा अघि बढ़िरहेको छ। व्यवसाय गर्न सहजीकरणमा भारत 2014 142 स्थानदेखि 63 स्थानमा अनि वैश्विक प्रतिस्पर्धा सूचकांकमा 140 स्थानदेखि 68 स्थानमा आएको छ। आज विदेशी पूँजी निवेश कानूनहरू सजिलो भएकोले रेकर्ड विदेशी पूँजी निवेश भइरहेको छ। यसै सन्दर्भमा दार्जीलिङका एक समाजसेवी विशाल शर्माले यसको सराहना गर्दै भन्नुभएको छ,
वर्ष 2025 देश र देशवासीहरूका लागि एउटा ठूलो र महत्वपूर्ण सुधारको वर्षको रूपमा याद गरिनेछ। यो वर्षले आम जनतालाई जीएसटी सुधारद्वारा ठूलो राहत दिएको छ। कर स्लेबलाई घटाएर 5%, 18% र 40% पाइएकोले हामी आम मानिसहरूले ठूलो राहत पायौं। कैयन खाद्य र औषधीय वस्तुमा कर 0% आम जनताका लागि ठूलो राहत थियो। त्यसरी नै देशका पुराना आपराधिक कानूनहरूमा संशोधन गरी सहज र सरल भारतीय न्याय संहिता, भारतीय नागरिक सुरक्षा संहिता, भारतीय साक्ष्य संहिता प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक सुधार हो। यसरी नै मजदूरहरूका लागि 2.5 दर्जन जस्ता जटिल कानूनमा संशोधन गरी श्रमिक संहिता, 4 मजदूर कोड लागू गर्नु केन्द्र सरकारको श्रमिक सुरक्षाको क्षेत्रमा क्रान्तिकारी संशोधन मानिन्छ। यसरी नै पूर्वाधार क्षेत्रमा गतिशक्ति, ऊर्जा क्षेत्रमा सौर्य तथा अन्य नवीकरणीय, अणु ऊर्जा क्षेत्रमा सुधार आदि बारे वर्ष 2025 सम्झिनेछ। आयकरमा ऐतिहासिक सुधार,
पहिलो चोटि 12 लाख रूपियाँसम्मको आयमा छूट देशका मध्यम वर्गलाई अभूतपूर्व राहत हो।
केन्द्रीय गृहमन्त्री तथा भाजपाका वरिष्ठ नेता अमित शाहले पश्चिम बंगाल सरकारले सीमामा तारबार लगाउनका लागि जमीन छुट्याउनुभन्दा घुसपैठीकर्ताहरूका लागि जमीन उपलब्ध गराउन प्राथमिकता दिएको आरोप लगाउनु भएको छ। कटौती चन्दा असुली र साम्प्रदायिक तुष्टिकरणको संस्कृतिका कारण राज्यको विकास अवरूद्ध भएको उहाँले दावी गर्नुभएको छ। पोर्ट ब्लेयरमा नेताजी सुभाष चन्द्र बोसले आजाद हिन्द झण्डा फहराउनु भएको 80 वर्षगाँठको अवसरमा श्री शाहले महिलाहरूको सुरक्षा र बंगालबाट औद्योगिक पलायनमाथि चिन्ता व्यक्त गर्नुभयो। उहाँले भाजपालाई राज्यको हराएको गौरव पुनर्स्थापित गर्न र यसका महान प्रतीकहरूको सपना पूरा गर्न अवसर प्रदान गर्ने जनतालाई आग्रह गर्नुभयो। उहाँले अहिलेको कुशासन भ्रष्टाचार र घुसपैठको युगलाई विस्थापित गरेर सुशासन र गरीबको हितमुखी सरकार बन्ने बताउनुभयो। गृहमन्त्री श्री शाहले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले राजनैतिक लाभका लागि घुसपैठहरूलाई संरक्षण दिइरहेको र बीएसएफ र नागरिकता संशोधन ऐन सीएएको कार्यान्वयनमा बाधा पुर्याइरहेको आरोप पनि लगाउनु भएको छ। गृहमन्त्री श्री शाहले भन्नुभयो, तृणमूल कंग्रेसको शासनमा बंगालका जनता डरको वातावरणमा बाँच्न बाध्य छन्। घुसपैठ रोक्नका लागि बलियो प्रशासनिक प्रणाली बनाइने बताउनुहुँदै श्री शाहले भन्नुभयो, भाजपाले घुसपैठ रोक्ने मात्र होइन सबै घुसपैठीहरूको पहिचान र निष्कासन पनि गर्नेछ। श्री शाहले तृणमूल कंग्रेसको नेतृत्वमा बंगालको विकास पूर्ण रूपमा ठप्प भएको बताउनु भएको छ। शिक्षा मन्त्रालयले युवा लेखकहरूलाई मार्गदर्शन गर्ने प्रधानमन्त्रीको योजना पीएम युवा 3.0 अन्तर्गत प्रतियोगिताको परिणाम घोषणा गरेको छ। यस संस्करणमा 22 भारतीय भाषा र अंग्रेजीमा 43 पुस्तक प्रस्ताव चयन भएका छन्। शिक्षा मन्त्रालयका अनुसार चयन भएका पुस्तकहरूका प्रस्तावलाई विद्वानहरूको 6 महिने मार्गदर्शनमा पुस्तकको रूपमा विकास गरिनेछ। छनौट भएका प्रत्येक लेखकले मासिक 50,000 रूपियाँ छात्रवृत्ति र प्रकाशित पुस्तकमा 10% आजीवन रोयल्टी पाउने व्यवस्था गरिएको छ। भारत र विदेशमा देशको साहित्य र विचारको प्रतिनिधित्व गर्न नयाँ पुस्ताका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पीएम युवा 3.0 अन्तर्गत पुस्तकहरूको पहिलो सेट अर्को वर्ष प्रकाशित हुनेछ। दार्जीलिङ नगरपालिकाको ऐतिहासिक 175 स्थापना वर्षगाँठको अवसरमा आज चौरस्ता परिसरमा भव्य कार्यक्रम सम्पन्न गरियो। झण्डै 2 शताब्दीदेखि दार्जीलिङ नगरपालिकाले सामाजिक सांस्कृतिक शैक्षिक तथा प्रशासनिक क्षेत्रमा पुर्याउँदै आएको महत्वपूर्ण योगदानको सम्मान स्वरूप यो विशेष समारोह आयोजना गरियो। सुन्नुहोस् एक रिपोर्ट।
कार्यक्रममा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापा, जीटीए सभाध्यक्ष अञ्जुल चौहान लगायत अन्य सभासदगण, दार्जीलिङ नगरपालिकाका अध्यक्ष दिपेन ठकुरी, उपाध्यक्ष प्रतिभा राई, सम्पूर्ण वार्डका नगर पार्षद पार्षदिकागण तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। यस ऐतिहासिक अवसरमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले दार्जीलिङ नगरपालिकाको 175 वर्षे गौरवमय यात्राप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। श्री थापाले भन्नुभएको छ, सन् 1850 सालदेखि शुरू भएको दार्जीलिङ नगरपालिकाको यात्रा दार्जीलिङ पहाड़को शिक्षा साहित्य संस्कृति र पर्यटनसँग गाँसिएको गौरवमय इतिहास हो। आकाशवाणी खरसाङ, मनीष कानु।
यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
सस्ता नहीं, सही चाहिए। क्वालिटी में नो कॉम्प्रोमाइज, सेफ्टी में नो सरप्राइज। डोंट जस्ट बाय, रेज योर स्टैंडर्ड। अपनाओ इंडियन स्टैंडर्ड।
जी हाँ, क्योंकि स्टैंडर्ड है तो भरोसा है, और इस भरोसे की पहचान है BI क्वालिटी मार्क्स, ISI, CRS और हॉलमार्क। सो बी अ स्मार्ट कंज्यूमर एंड रेज योर स्टैंडर्ड विद इंडियन स्टैंडर्ड्स।
यो आकाशवाणी खरसाङ हो, अब रहल समाचार। लगभग 3 महिनाको लामो प्रतीक्षापछि रोहिणी रोड 1 जनवरीदेखि खुल्ने भएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएले 1 जनवरीदेखि यो रूटमा साना सवारी साधनको आवागमन शुरू गरिने जनाएको छ। यो खबरले रोहिणी क्षेत्रका होटल रेस्टुरेन्ट मालिक स्थानीय बासिन्दा र यातायात चालकमा खुशीको लहर छाएको छ। जीटीएको लोक निर्माण विभागका कार्यकारी निर्देशक सोनाम लेप्चाले नयाँ वर्षको पहिलो दिनदेखि साना सवारी साधनहरूका लागि रोहिणी सड़क खोल्ने प्रयास भइरहेको बताउनुभएको छ। यसका लागि दिनरात काम भइरहेको छ। तर सबै प्रकारका सवारी साधनका लागि सड़क पूर्ण रूपमा खोल्न केही समय लाग्न सक्ने उहाँले जानकारी दिनुभएको छ। स्मरण गराइन्छ, गत 4 अक्टोबरको राति पहाड़मा परेको अत्याधिक वर्षा भल पहिरोको कारण ठूलो क्षति भएको थियो। सोही रात सिलगढ़ी दार्जीलिङ जोड्ने व्यस्त रोहिणी सड़कको लगभग 50 मिटर सड़क भत्कन्दा सड़क मार्ग पूर्ण रूपमा बन्द भएको थियो। अहिले रोहिणी रोड पहिरोले बाधित बनेपछि सबै गाड़ीहरू राष्ट्रिय राजमार्ग 110 भएर कुदिरहेका छन्। अब रोहिणी रोड खोलिएपछि सबैलाई सुविधा हुने भएको छ। यो रोहिणी रोडको मर्मती कार्य जीटीए अन्तर्गत खरसाङ अभियन्ता विभागबाट गरिएको छ। सिलगढ़ी नगर निगमका मेयर गौतम देवले आज नवनिर्मित प्लेटेनियम जुबली भवन र अत्याधुनिक अडिटोरियमको औपचारिक उद्घाटन गर्नुभएको छ। भवन र सभागृहको रिबन काटेर बत्ती बालेर उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा उपमेयर रंजन सरकार, अध्यक्ष प्रतुल चक्रवर्ती, नगर आयुक्त मेयर काउन्सिलका सदस्यहरू, विभिन्न वार्डका पार्षदहरू र निगमका अधिकारीहरू उपस्थित थिए। आधुनिक सुविधाहरूले सुसज्जित यस नयाँ सभागारले महत्वपूर्ण नगरपालिका बैठकहरू, बोर्ड बैठकहरू र विभिन्न चर्चा सत्रहरू आयोजना गर्दछ। उद्घाटन लगतै नयाँ प्रेक्षालयमा पहिलो बोर्ड बैठक पनि सम्पन्न भएको थियो। यस अवसरमा मेयर गौतम देवले नयाँ भवन र सभागारले सिलगढ़ी महानगरपालिकाको प्रशासनिक कामलाई थप पारदर्शी, छिटो र जनमुखी बनाउने बताउनु भएको छ। साथै यो नयाँ बुनियादी ढाँचा विकासले नागरिक सेवाहरूमा सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने मेयर गौतम देवले बताउनु भएको छ। ग्रेटर सिलगढ़ी होटल वेलफेयर एसोसिएशनले आज साइबर क्राइम पुलिस स्टेशनमा लिखित उजुरी दर्ता गरेको छ। उजुरी अनुसार केही दिन अघि सिलगढ़ीका होटलमा रहेका बंगलादेशी नागरिकले होटलको भुक्तानी नगरेको बारेमा सामाजिक सञ्जालमा समाचार प्रसारित भएको थियो। उक्त समाचार प्रसारित भएपछि अमित राजपूत नामका व्यक्तिले सामाजिक सञ्जालमा उक्त समाचारको कमेन्ट सेक्सनमा अश्लील, आपत्तिजनक र अपमानजनक टिप्पणी गरेको संघले आरोप लगाएको छ। यी टिप्पणी मार्फत होटल व्यवसायी संघ र सम्पूर्ण होटल व्यवस्थापनको छवि बिगार्न प्रयास गरिरहेको छ। ग्रेटर सिलगढ़ी होटल वेलफेयर एसोसिएशनका सहसचिव उज्जवल घोषले सामाजिक सञ्जालमा गैर जिम्मेवारी र अमर्यादित टिप्पणीले व्यक्ति वा संस्थानको प्रतिष्ठामा आँच आउने मात्र नभई समाजमा अन्योल र अशान्तिको वातावरण सृजना गर्ने बताउनु भएको छ। सिलगढ़ी शहरसहित दार्जीलिङ जिल्लामा शीतलहरको प्रकोप जारी छ। बाक्लो कुहिरोको प्रभावले सड़क, घरहरू र वरपरका क्षेत्रहरू ढाकिएका छन्, जसको फलस्वरूप कठ्याङ्रिने जाडोमा वृद्धि भएको छ। बिहान ढिलो घाम उद्याउने भएकाले चिसोको असर सामान्य जनजीवनमा पनि स्पष्ट देखिन थालेको छ। तर यो चिसोले धेरैलाई विशेष आनन्द पनि दिइरहेको छ। चिसोको मौसममा रमाउन साथै र पर्यटकहरू अबेर रातदेखि बिहानैसम्म शहरका सड़कमा आउने गरिरहेका छन्। समतलमा चिसोबाट बाँच्न शहरका विभिन्न क्षेत्रमा रिक्सा चालक र दैनिक ज्यालादारी गर्ने मजदूर आगो तापेर आफूलाई न्यानो पार्ने गरेको देखिएका छन्। दार्जीलिङ पहाड़ी क्षेत्रमा पनि चिसो अत्याधिक बढेपछि जनजीवन प्रभावित भएको छ। पहाड़वासीले दार्जीलिङ पहाड़मा नयाँ वर्षको आगमनसँगै हिमपात हुने आशा गरिरहेका छन् भने मिरिक, खरसाङ अनि कालेबुङ क्षेत्रको पर्यटन केन्द्रहरूमा ठण्डाको वृद्धिसँगै पर्यटकहरूको आगमनमा पनि वृद्धि भएको छ। जातीय परम्परालाई संरक्षण गर्दै नयाँ पीढ़ीहरूमा आफ्नो संस्कार तथा संस्कृतिलाई देखाउने प्रमुख उद्देश्यको साथमा अखिल भारतीय गुरूङ तमु संघ पुलबजार बिजनबारी शाखाद्वारा गुरूङ तमु तोला लोसार सम्पन्न गरियो। वीरबहादुर गुरूङको अध्यक्षतामा स्थानीय नयाँ नोर ग्रामको सुन्तले बस्तीमा आयोजना गरिएको कार्यक्रममा संगठनका केन्द्रीय समितिका सहसचिव धीरेन गुरूङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने विभिन्न शाखाका पदाधिकारी लगायत सर्वसाधारण सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सुधार एक्सप्रेसमा चढ़ेर विश्वको ध्यानको केन्द्रको रूपमा उदाएको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री तथा भाजपाका वरिष्ठ नेता अमित शाहले पश्चिम बंगाल सरकारले सीमामा तारबार लगाउनका लागि जमिन छुट्याउनु भन्दा घुसपैठीहरूका लागि जमिन उपलब्ध गराउन प्राथमिकता दिएको आरोप लगाउनु भएको छ। शिक्षा मन्त्रालयले युवा लेखकहरूलाई मार्गदर्शन गर्ने प्रधानमन्त्रीको योजना पीएम युवा 3.0 अन्तर्गत प्रतियोगिताको परिणाम घोषणा गरेको छ। दार्जीलिङ नगरपालिकाको ऐतिहासिक 175 स्थापना दिवसको अवसरमा आज चौरस्ता परिसरमा भव्य कार्यक्रम सम्पन्न गरियो अनि लगभग 3 महिनाको लामो प्रतीक्षापछि रोहिणी सड़क मार्ग 1 जनवरी 2026 खुल्ने भएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको क्रममा बेलुकी 7:50 पुनः समाचार लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।